कार्यक्रम गाउँघरको आवाजमा श्रीधर उपाध्यायको नमस्कार। तपाईँ र म बिचको यो आवाजको तारतम्य मिलाइरहनु भएको छ प्रविधिबाट साथी नवीन सुवेदीले। कार्यक्रम गाउँघरको आवाज तपाईँ विजय एफएम 101.6 इन्टरनेट अनलाइन र मोबाइल एप्लिकेशन मार्फत साताको बुधबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म सुन्दै आउनु भएको छ। यस कार्यक्रममा हामी गैंडाकोट क्षेत्रभित्र केन्द्रित रहेर विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौँ। यहाँका विकास निर्माणका प्रक्रिया, यहाँका सामाजिक, शैक्षिक तथा सांस्कृतिक सम्पदाहरू अनि यहाँका पछिल्ला चर्चित विषयहरूका बारेमा चर्चा गर्ने गर्छौँ। कार्यक्रम गाउँघरको आवाजमा आज हामीले गैंडाकोट क्षेत्रभित्रका साताभर भएका विभिन्न गतिविधिहरूलाई प्रस्तुत गर्दैछौँ। गैंडाकोट नगरपालिकाले आगामी पुस 19 गते तेस्रो नगर परिषद गर्ने भएको छ। सोमबार नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत श्रीकृष्ण नेपालको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले पुस 19 गते मंगलबार नगरपालिका कार्यालय परिसरमा नगर परिषद गर्ने निर्णय गरेको छ। सोमबारको बैठकमा परिषदका लागि आगामी 9 गते एकीकृत योजना तर्जमा बैठक बस्ने निर्णय गरेको छ। बैठकमा वडा भेलाबाट आएका योजनाहरूको प्राथमिकीकरण र बजेट विनियोजन गरिने अधिकृत नेपालले जानकारी दिनुभएको छ। स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि 2069 बमोजिम बजेट विनियोजन हुने नगरपालिकाले जनाएको छ। गैंडाकोट क्षेत्रभित्र जनचासोका विषयमा सर्वसाधारण चनाखो हुन थालेका छन्। गैंडाकोट नगरपालिकाले बिहिबार आयोजना गरेको प्रथम चौमासिक सार्वजनिक सुनवाईमा सर्वसाधारणले खुलेर आफ्ना प्रश्न र जिज्ञासा राखेका थिए। बागेश्वरी असल शासन क्लब बास नवलप्रासीको सहजीकरणमा भएको कार्यक्रममा 2 दर्शनभन्दा बढी सर्वसाधारणले खानेपानी, बिजुली बत्ती, लक्षित बजेट, सडक निर्माण तथा मर्मत, ढल निकास लगायतका विषयमा प्रश्न र जिज्ञासाका साथमा सुझाव पनि दिएका थिए। नगर क्षेत्रमा खानेपानीको समस्या, छाडा पशु चौपाया, पशुपालन, कृषकका समस्या, लक्षित वर्गले सुविधा नपाउने गरेको, सुकुम्बासीका समस्या समाधान नगरेको जस्ता गुनासो कार्यक्रममा पोखिएका थिए। गैंडाकोट आर्टका प्रेमप्रसाद सापकोटाले नगरपालिकाभित्र भर्खरै मात्र सिटी बस सञ्चालनमा आए पनि सबै स्थलमा नपुर्याएको प्रति गुनासो गर्नुभएको थियो। वडा नागरिक मञ्च गैंडाकोट आर्टका संयोजक समेत रहनुभएका सापकोटाले पशुपालक कृषकलाई सुविधा प्रदान गर्न नगरपालिकाको भूमिकाका बारेमा जिज्ञासा राख्नु भएको थियो। कार्यक्रममा साविक गैंडाकोट गाविसका पूर्व गाविस सचिव पदम प्रसाद घिमिरेले सार्वजनिक सुनवाईमा ठोस सरकारवालाको उपस्थिति नभएकाले औपचारिकताका लागि मात्र कार्यक्रम गरेको भन्दै सुधारिएर अगाडि बढ्न सुझाव दिनुभएको थियो। यस्तै पशु सेवा कार्यालयकी प्रतिनिधि बुद्धिमाया लुइचेलले स्वास्थ्य सडक लगायतका समस्या समाधान गर्न नगरपालिकाले थप अग्रसरता देखाउनु पर्ने धारणा राख्नु भएको थियो। गैंडाकोट नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले नगरवासीका धेरै समस्या समाधान गर्न नगरपालिका तत्पर रहेको जानकारी गराउनु भएको थियो। फोहोर व्यवस्थापनमा नगरपालिकाको प्रमुख जोड रहेको समेत उहाँले बताउनु भएको थियो। नगरपालिकाका कार्यालय प्रमुख समेत रहनुभएका अधिकृत श्रीकृष्ण नेपालले नगरवासीको सहयोग र सद्भावका कारण नगरपालिका र नगरवासीका सेवा सुविधा वृद्धि गर्न समाधान गर्न सफलता नजिक पुगेको भन्दै सार्वजनिक सुनवाईमा गरिएको प्रतिबद्धता पूरा गर्ने बताउनु भएको थियो। कार्यक्रममा दलितलाई गरिने विभेद समाजमा अझै कायम रहेको भन्दै सर्वसाधारणले अन्त्यका लागि भूमिका खेल्न आग्रह गरेका थिए। सहभागीका जिज्ञासा र प्रश्नको जवाफ नगरपालिकाका अधिकृत सँगै लेखा अधिकृत श्री भद्र पौडेल, गैंडाकोट इलाका प्रहरी कार्यालय, गैंडाकोटका प्रमुख तथा प्रहरी निरीक्षक सुभाष हमाल, राजनैतिक दलतर्फ बुद्धिप्रसाद सापकोटा, डिबी गुरुङ, दिवाकर पौडेल, कृष्ण सापकोटा र तारापति खरेलले जवाबसहित प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रममा नगरभित्रका विभिन्न राजनैतिक दलका प्रमुख, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, वडा नागरिक मञ्च, टोल विकास संस्था, सरकारवाला निकाय लगायत नगरवासी लगायतको सक्रिय सहभागिता रहेको थियो। गैंडाकोट नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत लीलाधर शर्माको स्वागत मन्तव्य र बास नवलप्रासीका अध्यक्ष यदुनाथ सिग्देलको धन्यवाद मन्तव्य रहेको थियो। यिनी गतिविधिपछि अब लागौँ केही खबर सामग्रीतर्फ। गैंडाकोट नगरपालिका क्षेत्रमा एक साता यता गैंडाको आतंक रहेको छ। केही समय अघि अमरापुरी र मुकुन्दपुर क्षेत्रमा गैंडाको आतंक रहेको थियो भने यस साता गैंडाकोटको वार्ड नम्बर 6 का बासिन्दा गैंडाकोट आतंकबाट आजित बनेका छन्। थप सामग्री सहकर्मी सूर्यप्रकाश भूषालबाट।
चितौन राष्ट्रिय निकुञ्जबाट निस्कने गैंडाले नवलपरासी गैंडाकोटका किसानले लगाएको बाली नाली नष्ट गरेको छ। विगत एक महिनादेखि गैंडाले आतंक मचाएको हो। गैंडाकोट छ गैंडा चोक गौरीनगर र गैंडाकोट सात गैरीमा दिनहुँ गैंडा प्रवेश गरी किसानले लगाएको साग सब्जी मुला आलु र मकै बाली नष्ट गर्ने गरेको स्थानीयले गुनासो गरेका छन्। गैंडाले 7-8 कट्ठाको मकै बाली नष्ट गरिदिएको गैंडाकोट छ गैंडा चोकका स्थानीय एम प्रसाद अधिकारीले गुनासो गर्नुभयो।
अब 6-7 दिन भयो लगातार आएको आएछ गैंडा, त्यहाँ बिहान गरे यसो फालेरिन्छ, फालपत्ता लाग्छ, दिनदिनै गैंडा आएर खाएको छ। 7-8 कट्ठाको मकै सर्वस्व पारे र यो गैंडालाई चाहिँ नियन्त्रण गरिदिनु पर्यो। मिडियाद्वारा हुन्छ कसरी हुन्छ, सम्बन्धित निकायमा कुरो पुर्याएर खेती बिघ्न पारेको छ, भोलि मानवीय क्षति पनि गर्न सक्छ यसले।
यस्तै गैंडाकोट 6 व्यावसायिक रूपमा तरकारी खेती गर्दै आइरहनु भएका वसन्त पौडेलले आफ्नो तरकारीमा गरेको लगानी गैंडाले नष्ट गरिदिएको बताउनु भयो।
सकि नसकि लगानी गर्यो, त्यो लगानीको प्रतिफलको आशा गर्दा गर्दै 20 त्यो लगानी त डुब्यो। अब तपाईँको अब शिर समाउने बाहेक अरूको विकल्प नहोला जस्तो गैंडाले बनाएको छ।
यता गैंडाकोट 6 रिता सापकोटा पनि गैंडाको आतंकबाट पीडित भई रातभर जागराम बस्ने गरेको गुनासो गर्नुहुन्छ।
12 मकै लगाएको त्यो पनि खाइदियो, ल हेर्नु अब त्यही पनि 6-7-8 त राका लैयो, बाल्यो 10-12 वर्षसम्म रुखा चढेर बसियो, हेरियो ए सब थाना थारा लर पुत्ताउने वहाँ डडेलो लाउने सब गरियो, त्यहाँ पनि भएन। अब यसलाई कसरी हुन्छ सरकारले नै यसो हेर्न परोस्।
एकै पटकमा 2-2 गैंडा सँगै आउने र 6 नै बस्ती पस्न सुरु गर्नाले रातको समयमा घर फर्कन र हिँडडुल गर्न समेत अप्ठ्यारो भएको गैंडाकोट 6 स्थानीय मणिरत्न पौडेलले बताउनु भयो। गैंडाकोट 6 गैरीका स्थानीय शिक्षक दुर्गा ढकाल भन्नुहुन्छ, अब त अति दिनौ गैंडाले पुर्याएको क्षति कसले बेहोर्ने, सम्बन्धित निकायले चाँडै गैंडालाई नियन्त्रणमा लियोस्, नलिएमा यसका विरुद्धमा क्षतिपूर्तिको मागका लागि सबै स्थानीय एकजुट हुने ढकालले बताउनु भयो। ओडा नागरिक मञ्च गैंडाकोट 6 अध्यक्ष खिमानन्द सापकोटाले गैंडाको आतंकको बारेमा सम्बन्धित निकाय समक्ष पटक पटक कुरा पुर्याउँदा समेत कुनै पहल नभएको बताउनु भयो।
मैले ओडा भेलामा पनि एउटा प्रस्ताव राखेको छु, जुन गैंडाले अत्यधिक नोक्सान गरेको हुँदा त्यहाँ विद्युतीय तारको जाने व्यवस्था गरी भनेर नगरपालिकामा समेत एउटा प्रस्ताव पेश गरिसकेको छु मैले।
उता निकुञ्जको निगरानीमा रहेको एक सिङ्गे गैंडा महिनौ अघिदेखि निकुञ्ज बाहिर आई बस्तीमा पसेर उधुम मचाउँदा समेत सम्बन्धित निकाय बेखबर जस्तै देखिएको छ।
गैंडाकोटमा गैंडाको आतंकको खबरपछि अब गैंडाकोटदेखि बुटोलसम्म बन्न लागेको 4 लेनको सड़कको खबरतर्फ लागौं। एसियाली विकास बैंकको ऋण सहयोगमा नवलप्रासीको गैंडाकोटदेखि रूपन्देहीको बुटोलसम्मको सड़कलाई 4 लेनको बनाइने भएको छ। महत्वाकांक्षी योजनाको रूपमा बन्न लागेको 115 किलोमिटर सड़कले यस क्षेत्रका बासिन्दामा नयाँ उत्साहका साथमा आशंका पनि थपेको छ। सड़क निर्माणका लागि सम्बन्धित ठेकेदार कम्पनीसँगको प्रक्रिया अगाडि बढिसकेको सड़क आयोजनाका वातावरणविद नवराज पोखरेलले बताउनु भएको छ। यो सड़क खण्ड नारायणी पुल क्रस गरिसकेपछि बुटवलसम्म पुग्छ। 14.8 किलोमिटर पुलको लम्बाइ रहनेछ। 4 लेनको यस सड़कमा 14 गाविस र नगरपालिका पर्ने समेत पोखरेलले बताउनु भएको छ। अहिले अस्तित्वमा रहेको सड़क नै फराकिलो हुने र सड़कले नयाँ मोड नलिने समेत पोखरेलले बताउनु भएको छ। सड़कको दायाँ र बायाँ क्षेत्रलाई स्तरोन्नति गर्न प्रस्ताव गरिएको छ। शनिबार गैंडाकोटमा सड़क विभागले आयोजन गरेको वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी सार्वजनिक सुनवाई कार्यक्रममा गैंडाकोटका स्थानीयले आयोजनालाई शंकाका बीच स्वीकारेका छन्। थप सामग्री सहकर्मी लक्ष्मी पौडेलबाट।
नेपाल सरकारले एसियाली विकास बैंकको ऋण सहयोगमा नवलपरासीको गैंडाकोटदेखि रूपन्देहीको बुटवल जोड्ने महत्वाकांक्षी 4 लेनको सड़क निर्माण आयोजना शुरू गरेको छ। सड़क निर्माणका लागि सम्बन्धित ठेकेदार कम्पनीसँगको प्रक्रिया अगाडि बढेको सड़क आयोजनाका वातावरणविद नवराज पोखरेलले जानकारी दिनुभयो।
यो नारायणीको पुल क्रस गरिसके पछाडि बुटोलसम्म पुग्छ। यसको 114.8 किलोमिटर लम्बाइ छ र यो लम्बाइभित्र हामीले चाहिँ 14 गाविस तथा नगरपालिकाहरू भएर जान्छ। जुन अहिले एक्जिस्टिङ सडक छ यही सडकमा कुनै पनि नयाँ ठाउँबाट भएर जाँदैन, यही सडकलाई र सडकको दायाँ र बायाँ यसको स्तरोन्नति गर्न प्रस्ताव गरिएको हो। र 114.8 किलोमिटर सडकमा दायाँ 25 मिटर र बायाँ 25 मिटर कुल 50 मिटर चौडा सडकको प्रस्ताव गरेको छ र त्यो 50 मिटर मध्ये दायाँ चाहिँ 15 मिटर र बायाँ 15 मिटर पिच हुन्छ अहिले हामीले 7 मिटरको पिच देखिराखेका छौँ त्यस पछाडि दुवैतर्फ 1-1 मिटर नाली जान्छ बाँकी रहेको 25 मिटरमा त्यो बाहेकको दायाँ बायाँ 8-9 मिटर 8-9 मिटर फुटपाथ हुन्छ यसरी सडकको अधिग्रहण क्षेत्र सम्पूर्ण रूपमा पिच हुन्छ
निर्धारित 3 वर्षभित्र काम सकाउने गरी थालिएको योजना महत्वाकांक्षी छ यो सडक निर्माणका लागि 18 अर्ब 40 करोड भन्दा बढी खर्च लाग्नेछ
सम्भावित कस्ट भनेर इन्जिनियरिङ कस्ट डिजाइन कस्ट हुन्छ त्यो कस्ट भनेको 1 किलोमिटरको लागि 16-17 करोड भन्दा बढी छ एकदमै हाई स्ट्यान्डर्डको इन्टरनेसनल स्ट्यान्डर्डको सडक भन्दैछ उनीहरूले दिने लोनको एग्रिमेन्ट 2 हप्ता अगाडि भइसकेको छ अब चाहिँ निर्माण हुँदैछ
सडकले अन्तर्राष्ट्रिय स्तरमा प्रभाव पार्ने आयोजनाको भनाइ छ
नेसनल भन्दा पनि हामी इन्टरनेसनल एसियन हाइवेको क्लास फर्स्ट स्ट्यान्डर्डमा तयार गरेका छौँ भैरवा बुटोलको सडक छ त्यस्तै प्रकृतिको सडक बन्नेछ यो अन्तर्राष्ट्रिय महत्व बोकेको सडक हुन्छ यसले चाहिँ भविष्यमा यसले नेपाल इन्डिया र चाइनालाई जोड्न सक्ने सम्भावनालाई पनि मध्यनजर गरिएको छ
गैंडाकोटमा शनिबार सडक विभागले आयोजना गरेको वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी सार्वजनिक सुनवाईमा सर्वसाधारणले भने आयोजनाको काम समयमै सम्पन्न नहुने र झनै शास्ति हुनेतर्फ आशंका व्यक्त गरे व्यवसायी सोमप्रसाद काप्री
यति राम्रो सडक छ अहिले धुलो सुलो केही समस्या छैन र यसलाई सबभन्दा पहिला सडक जोतिन्छ कि यहाँ सडक बनाउने भयो भने सबभन्दा पहिला आएर यो सडक जोत्छ यहाँदेखि दाउनेसम्म जोत्छ फेरि अनि जोतिसकेपछि चुप्प लगाएर बस्छ अलि दिन केही थाहा हुँदैन किन जोत्यो कसरी जोत्यो कहिले जोत्यो अनि 6 महिना वर्ष दिनपछि आउँछ फेरि अलिअलि काम गर्छ 5 वर्ष हामीलाई घटीमा धुलो खुवाउँछ यो योजनाले यहाँहरूले कमिटमेन्ट गर्नु पर्यो कि कति दिनभित्र यहाँहरूले निर्माण कार्य सम्पन्न गर्ने र नगरेको खण्डमा कति जरिवाना तिर्ने त्यो कमिटमेन्ट भएन भने हामी यो जिम्मा दिन सक्दैनौँ
स्थानीय युवा गोकुल सापकोटाले हाइवे सडक निर्माण गर्दै गर्दा स्थानीय सडकको अवस्था र सर्वसाधारणको बारेमा पनि सोच्न सुझाव दिनुभयो
हाइवेबाट जोडिएका ठुला बाट भित्री बाटाहरू छन् ती भित्री बाटाहरूका पछाडि हजारौंको संख्यामा बस्ती र घरहरू छन् यदि यो बाटोबाट छिर्न पर्ने मान्छे काङ्ग्रेस चोक र विजय चोकबाट छिर जान्छ भने त्यो पनि जनताको लागि राम्रो हुन सक्दैन
एडिबीका अन्य योजना बारे आफू जानकार रहेको भन्दै स्थानीय राजनैतिक दलका प्रतिनिधि कृष्ण सापकोटाले सडकको कामसँगै गुणस्तरीयता कम हुन नहुने बताउनु भयो
छिटोको विषयमा छिटो र क्वालिटीको विषयमा त्यो क्वालिटी पनि विचार पुर्याइयोस् आर्थिक विषयमा एडिबीले लगानी गरिसकेपछि हामी माथि ऋण थोपरिन्छ देशको ऋण थोपरिन्छ हाम्रो टाउकोमा आइपुग्छ तर आइसकेपछि पनि त्यो क्वालिटी ठिक हुन पर्छ
उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष अमृत भट्टाचनको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गाना स्थानीय दलका नेता तथा व्यवसायी गैंडाकोट नगरपालिकाका प्रशासन अधिकृत लीलाधर शर्मा लगायतको उपस्थिति थियो गैंडाकोटदेखि बुटवल जोड्ने सडक निर्माणको सम्पूर्ण तयारी पूरा भइसकेको छ तर काम सुरु गर्नु अघि स्थानीयका सुझाव लिन आएको आयोजनाले सुझाव अनुसार काम गर्छ या गर्दैन त्यो त समयले बताउनेछ तर सडक स्तरोन्नतिको कुराले यस क्षेत्रका बासिन्दामा भने कौतूहलता जन्माएको छ
चार लेनका सडक बन्ने यस्ता महत्वाकांक्षा योजनालाई गैंडाकोटवासीले कसरी पत्याउनु किनकि उनीहरूमा वास्तविक अवस्था अर्कै छ 1.5 वर्ष अघि भाँचिएको गैंडाकोटको जयश्री पुल भाँचिएपछि अझै बनेर सञ्चालनमा आउन सकेको छैन सानो पुल बन्ने काम पनि लामो समय लागिसकेको छ गैंडाकोट बुटोल सडक खण्डका अधिकांश पुल जीर्ण बन्दै गएका छन् त्यसबाट गैंडाकोटका स्थानीय आशित बन्न लागेका छन् थप सामग्री सहकर्मी सरुचा बगाईबाट
1.5 वर्ष अघि भाँचिएको र 24 घन्टा गाडी गुडी रहने 32 मिटर लामो जयसरी पुलको निर्माण कार्य समयमा हुन नसक्दा स्थानीयको शास्ति उस्तै छन् स्थानीय मन्जु सापकोटा
यो जयसरी पुल नबन्दाखेरि धेरै शास्ति भयो धुलो धुवाबाट चाहिँ बस्न गाह्रो भयो झन् केटाकेटी बिमारी भइरहेका छन् मान्छे कति घटना भयो गाडी कति कुच्चिए मान्छे कति मरे अहिले पनि लाइन गर्न पर्छ यसो वान वे गाडी चल्छ
आइतबार बिहान बौला खोलाको पुलमा ट्रकको ठक्करबाट कमजोर बन्दै गएको पुल भाँचियो जयसरी पुल समयमा नबनेकोमा स्थानीय आक्रोशित छन् नै अर्को पनि पुल भाँचिएको भन्दै सरकारले वास्ता नगरेकोमा चिन्तित पनि
सरकारको काम हो एउटा घर परिवारको जस्तो काम छ यो यहाँभन्दा भन्ने बाटै छैन कि सरकारले यो पनि त दलदलीको कहाँको भाँचियो यो अब यस्ता यस्ता पुल छन् यी पुलहरूलाई अब उस्तो पऱ्यो नारायणीको पुल पनि कमजोरी अवस्थामा छ सरकारले यस्तो गर्छ नि काँडा हुन्छ
कुन चाहिँ माघी छ र लोगाको पहिला भाँचिएको पछि आएर यो भाँचियो अहिले दलदलले भाँचियो भोलि नारायणी भाँचिन्छ पर्सि रापतीको भाँचिन्छ
राजमार्गका स्टिलका अधिकांश पुलहरू कमजोर अवस्थामा छन् धेरै पुलहरूको आयु खस्किसकेको छ राजमार्ग क्षेत्रमा बनाइने यस्ता पुलको औसत आयु 40 देखि 50 वर्षको भए पनि स्टिल ब्रिजमा आधारित पुलहरू अहिले बाँचिन थालेका छन्। बढी लोड भएका सवारी साधनको ठक्कर वा एकै पटक धेरै साधन कुर्दा पुलमा समस्या आए पनि पुल जुनसुकै अवस्थामा बाँचिने खालको जोखिम नरहेको सडक डिभिजन आयोजनाको भनाइ छ। इन्जिनियर खुम भण्डारी बौला खोलामा अहिले वैकल्पिक बाटोबाट यातायात सञ्चालनमा छ। सडक डिभिजन कार्यालय बुटोलका इन्जिनियर खुम भण्डारीले पुनः मर्मत गर्न केही समय लाग्ने बताएका छन्। बुटोल नारायणगढ सडक खण्डमा भएका पुलहरू जीर्ण नै नभएको तर मर्मत गरिरहनु पर्ने इन्जिनियरको भनाइ छ।
पुल भनेको पनि 45 वर्षको हाराहारीमा भयो, त्यो 40 वर्षको हाराहारीमा चाहिँ अब हाम्रो राजमार्गमा छ साधनको पनि संख्या पनि धेरै नै बढेर गएको छ। ती कुराहरूले गर्दाखेरि अलिकति मर्मत सम्भार चाहिँ एकदम नियमित रूपमा गर्नुपर्ने अवस्था छ। त्यो खालको चाहिँ नियमित रूपमा मर्मत सम्भार गर्दै रेखदेख गर्ने, नट बोल्टहरू चेक जाँच गर्ने, मेम्बरहरू चेक जाँच गर्ने, त्यो कुराहरू चाहिँ हामी नियमित रूपमा गरिराख्छौँ, मर्मत सम्भार गरिराखेका छौँ।
4 वर्ष अघि असोज 1 पूर्व पश्चिम राजमार्ग अन्तर्गत नलप्रासीको पिठौली गाविस 3 स्थित फलामको लोका पुल भाँचिएपछि समस्या भएको थियो। पत्थर खोला पुल पनि यसरी नै भाँचिएर मर्मत सुधार गरिएको थियो। 2040 सालमा राजमार्ग निर्माण गर्दा बनाइएका यी पुलहरूको मर्मत सुधार गर्नुपर्ने बेला भएको प्राविधिकहरू बताउँछन्। नलप्रासीमा 2000 मिटरको हाराहारीमा सडकले ओगटेकोमा 2 किलोमिटर पुलको हिस्साले ओगटेको छ।
सडक र पुलको प्रसङ्गपछि अब लाखौँ भूकम्पबाट गैंडाकोटवासी कति सचेत छन् त? 2072 सालको वैशाखमा भूकम्प गएको पनि 1 वर्ष बितिसकेको छ। यो बीचमा विभिन्न सञ्चार माध्यमले भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि धेरैले जोड दिए, तर घरभित्रै राख संरचनाहरू पनि भूकम्प आउँदा पल्टेर खसेर लाग्न सक्छ। तसर्थ घरभित्रको र बाहिरको संरचना राख्दा पनि उत्तिकै ध्यान दिनुपर्ने आवश्यक छ। गैंडाकोटवासी कतिको सचेत छन् त? एक रिपोर्ट सहकर्मी हिमा आर्यालबाट।
थाहा छैन, अरू संरचनाहरू त अब आफ्नै हिसाबले बनाइयो, अब सकेसम्म अब ती भाँडाकुँडा यताउता खस्दैनन्, अब काटी कब्जाले बलियो बनाइयो छ भनिएको छ होइन।
भूकम्प प्रतिरोधात्मक भवन बनाइसकेपछि घरभित्र राखिने गैर संरचनात्मक सामान बलियो गरिराख्नुपर्छ भन्ने बारेमा तपाईँलाई थाहा छ कि छैन भन्ने प्रश्नमा जवाफ दिनुहुँदै गैंडाकोट 5 प्रेम प्रसाद सापकोटा, उहाँ जस्तै धेरै घर धनीलाई घरभित्र गैर संरचनात्मक सामग्री बलियो बनाइराख्नुपर्छ भन्ने बारे थाहा छैन। भूकम्पबाट जोगिन घरभित्रका अन्य सामान बलियो गरिराख्नुपर्छ भन्ने बारेमा थाहा पाएपछि गैंडाकोटकी पार्वती अधिकारीलाई भने अहिले पछुतो लागेको छ। भूकम्प प्रतिरोधात्मक घर बनाइसकेपछि भान्सामा, कोठामा र भर्याङमा राखिने सामानमा विशेष ध्यान दिनुपर्छ। घरभित्रका सामान बलियो गरी नराख्दा भूकम्प आएर हल्लाउँदा त्यही सामान आफूमाथि खसेर ज्यान जोखिममा पर्न सक्छ। गैंडाकोट नगरपालिकाका सहायक इन्जिनियर लक्ष्मी प्रसाद सोती।
परुङ्गा सामानहरू जस्तै हलिसका सिसाहरू, अचारहरू चाहिँ त्यो दराज गर्दा तल्लोतिर राख्नु पर्यो र हल्का चिजहरू चाहिँ माथि राख्नु पर्यो। पहिलो कुरा हामीले किचनहरू बनाउँदा या घर बनाउँदा चाहिँ जहिले पनि भूकम्पलाई सम्झिनु पर्यो। त्यो सम्झियो भने हामीलाई याद आउँछ किचन ऱ्याकहरू बनाउँदाखेरि जस्तै टाउको भन्दा माथि भन्दा पनि तलतिर जमिनको लेभलमा बनाइयो भने यदि कुनै सामानहरू त्यहाँ राखिएको छ र भूकम्प आइहाल्यो भने हल्लिएर त्यही ढल्छ तर त्यो लड्दैन, तल खस्छ।
हल कोठा तथा सुत्ने कोठामा राखिने सामग्रीमा पनि उत्तिकै विचार पुर्याउनु पर्छ।
कोठामा दराजहरू राखिएको हुन्छ, जस्तै टिभीहरू राखिएको हुन्छ, टिभी माथि हाइटमा सबैले देख्ने गरी राखिया हुन्छ तर त्यो अलिकति यताउता हल्लियो भने खस्छ र चोट लाग्छ भन्ने कुरा त्यो चाहिँ सोचिँदैन। टिभीहरू राख्दा पनि त्यस्तो स्टिच लगाएर चाहिँ बाँधेर राख्नु पर्यो। जस्तै अब हामीले फोटोहरू राखिन्छ टक्क सिसाको ठुलो फ्रेम बनाएर राख्ने चलन छ, आफै सुत्ने बेडको माथि सधैँ देखियोस् भनेर राख्नुहुन्छ, तर उहाँले सोच्नुहुन्न कि त्यो भोलि यताउता हलचल हुँदा सुतिरहेको बेलामा आफैलाई त्यही फोटोले लागेर चोक पुग्न सक्छ। एकदमै हामीले एकदमै नेग्लिजेन्स गरेको विषयवस्तु हो भर्याङ। यदि माथिल्लो तलामा छौँ र भूकम्प आइहाल्यो भने हामी त त्यही भर्याङको माध्यमबाट भाग्दै तल जाने हो। त्यतिखेर मलाई थाहा हुन्छ कि भर्याङमा राखेको सामानहरूले चाहिँ आफैलाई अल्झाएर चाहिँ हामी त्यहीँ लडिन सक्छ।
घरभित्रको गैर संरचना मात्र होइन, बाहिरका संरचनाहरू राख्दा पनि सम्यमता अपनाउनु पर्छ। पुनः सहायक इन्जिनियर स्वति भन्नुहुन्छ,
हामीले गमलाहरू राख्दाखेरि चाहिँ घरको छेउछेउमा राख्नु ठिक छ, तर त्यसलाई चाहिँ एउटा फ्रेम बनाएर चाहिँ मेटल फ्रेम बनाएर त्यो हल्लिँदाखेरि पनि नखस्ने तरिकाले राख्नु पर्यो। अनि ट्याङ्कीहरू राख्दाखेरि चाहिँ एउटा फ्रेम बनाएर त्यो भित्र राख्नु जरुरी छ।
गत वर्ष वैशाखमा भूकम्प गएपछि भूकम्प प्रतिरोधात्मक भवन बनाउने क्रम भने बढेको छ। घरभित्रका गैर संरचनात्मक सामग्रीहरू बलियो गरी नराख्दा ज्यान जोखिममा पर्ने डर उत्तिकै हुन्छ। त्यसैले यसतर्फ पनि ध्यान दिने कि
भर्खर यहाँलाई सुन्नुभयो, घर बनाउँदा घरभित्र हुने गैर संरचनात्मक कुराहरूमा कसरी ध्यान दिने, त्यसले भूकम्प प्रतिरोधात्मक कसरी बनाउने भन्ने सन्दर्भको यो खबर सुन्नुभयो। अब पछिल्लो समय गैंडाकोट नगरपालिका क्षेत्रका किसानहरू व्यवसायिक घाँस खेतीतर्फ आकर्षित बनेका छन्। व्यावसायिक पशुपालन गरेका किसानले घाँसेबारीलाई पनि सँगसँगै अगाडि बढाएका छन्। गैंडाकोट, अमरापुरी, मुकुन्दपुर यस्तै दुम्कीवास लगायतका क्षेत्रमा व्यावसायिक घाँस खेती गरिन्छ। एक रिपोर्ट सहकर्मी सरु छापाङबाट।
केही न केही गरौँ भन्ने मानसिकता मान्छेमा हुने र त्यो मानसिक ममा पनि भएको कारणले मैले अरू व्यवसायहरू छोडेर म यहाँको लोकल होइन, म काठमाडौँको मान्छे हुँ र मेरो परिवारमा यसरी खेती किसान गर्ने कोही पनि छैन। यो बच्चैदेखिको रहर थियो मलाई कृषि।
काठमाडौँबाट नवलप्रासीको मुकुन्दपुरमा आउनुभएका गोपाल दुलालाई सानैदेखिको कृषिमा केही गर्ने सपनाले व्यवसायी बनायो। गोरस पशु विकास फर्म तथा घाँस स्रोत केन्द्र स्थापना गरी अहिले दुलालले पशुपालन सँगै व्यवसायिक रूपमा घाँसकै बिउ बिजन पनि बिक्री गर्नुहुन्छ।
मसित 41 भन्दा बढी विकासी घाँसहरू छन्। घाँसको नर्सरी प्लस बिउ पनि उत्पादन गर्छु, बेर्ना पनि तयार गरेर म बिक्री गर्छु। यो हिउँदै बर्खे दुई किसिमको घाँस हुन्छ, त्यसमा पनि बहु वर्ष एकचोटि लगाएपछि 5-6 वर्षसम्म घाँसको उत्पादन लिइरहन सक्ने घाँसहरू पनि हुँदो रहेछन्, जो कि असाध्यै पौष्टिक पनि छ।
सुरुका दिनमा घाँसको व्यवसाय थाल्दा भएको दुःख अहिले त्यही घाँसले कमाएको पैसाले बिर्साएको छ। दुलालले भाडामा 5 बिघा जग्गा लिएर 2 वर्ष अघि थालेको व्यवसायबाट वार्षिक 16 लाख भन्दा बढी आमदानी गर्नुहुन्छ।
सुरुमा त म अलिकति फ्रस्ट्रेट पनि भइसकेको थिएँ, मेरो लगानी डुब्यो भनेर। आमदानी त यसको सुरुमा त 1 वर्ष जति त यसलाई हुर्किन ओर्न नै लाग्यो, 2 वर्षदेखि आमदानी दिन्छ। मैले 15-16 लाखको बेच्छु, घाँसबाट आमदानी गर्छु। पराल 1 किलोको 18 रुपियाँसम्म पर्यो। हामीले घाँस उत्पादन गर्दाखेरि त्यति धेरै पर्दैन, घाँसको न्युट्रिसन भ्यालु, पराल त खालि गोबरको मलको लागि मात्रै हुन्छ।
यता मुकुन्दपुरकै मिन बहादुर श्रेष्ठले पनि गत वर्षबाट व्यवसाय घाँस खेती गर्न थाल्नु भएको छ।
बिउ बेच्दाखेर 30 जना बेच्ने हो भने चाहिँ 6 रेट जाने जान्छ, के अरे 20 जना बेच्ने 60-70 त्यही हो। त्यसमा राम्रै ठिकै भयो। पहिला घाँस अहिले काटेर खाइन्छ, बिउको लागि मात्रै हामीले त्यही 25-30 किलो बिउ राखिन्छ। घाँस खुवाएपछि आम्दानी हुन्छ, परालले मात्रै दुध घटाइन्छ, त्यही हुँदाखेरि घाँस छर्ने कारण त्यही मैले 5 कट्ठामा सजिलो त अब परालमा मिसाएर खुवाउँदाखेरि दुधको आम्दानी अलिकति बढ्छ, त्यही नै हो।
नवलप्रासीका किसानका लागि लोकप्रिय र उन्नत जातका बिउ बिजनका रूपमा टियो सेन्टी, स्काइलो, बडहर, भटमासे, मलाटो, नेपियर, बदामे, कोसे र आकाशे घाँस प्रमुख घाँस मानिन्छन्।
जै भनेको जौ गहुँ जस्तै, अरू केराउ भयो, बर्सिम भयो, बर्सिम चाहिँ हाम्रो मेथी घाँस जस्तै, मेथीको साग हो, त्यस्तै हुन्छ। यिनीहरू असाध्यै हाइली प्रोटिन छ र दुध पनि बढ्छ, पशुको प्रजनन शक्ति पनि बढ्छ। यसले अहिले हिउँदमा यिनै घाँसहरू लोकप्रिय छन् किसानहरूको माझमा। जोरो फाइदा छ, दाना कम खुवाए पुग्यो यो घाँस कमजेलसम्म र दानाको पैसा बच्छ, यसरी कम लागतमा दुध उत्पादन हुन्छ।
गैंडाकोटको अमरापुरी, मुकुन्दपुर यस्तै दुम्कीवास लगायतका क्षेत्रमा व्यावसायिक घाँस खेती गरिन्छ। जिल्ला कृषि विकास कार्यालय नवलप्रासीका अनुसार जिल्लामा 300 जना व्यावसायिक घाँस खेती गर्ने किसान रहेका छन्। जिल्ला पशु सेवा कार्यालय नवलप्रासीका पशु विकास अधिकृत भूमिश्वर खनाल,
टोटल गर्दा घाँस खेतीमा संलग्न हुने किसानहरू लगभग 300 जना जति हुनुहुन्छ नवलप्रासी जिल्लामा। यतिखेर सिजनल घाँसको हिसाबले हिउँदे घाँस मानिन्छ, यतिखेर छर्ने घाँसहरू जै बर्सिम र भेज हो। ती वर्षे घाँस छरिन्छ माघ फागुन चैतसम्ममा, तपाईँको यो टियो सेन्टी, बाजरा, मकैचरी, काउपी, केराउ अनि बोडी, भटमासे, मकै, जुनेलो आदि यो वर्षे घाँसको रूपमा हामीले लिन्छौँ। यो देख अनुसारमा छर्ने घाँस डिस्मोडियम, कुर्जु, साइलो कुक, साइलो हमाटा लगायतको बहुवर्षे घाँस जोतेर छर्ने गरिन्छ।
भर्खरै यहाँले सुन्नुभयो गैंडाकोट क्षेत्रभित्रका साताभरका गतिविधि र गैंडाकोट क्षेत्रका समस्या र समाधानको विषय समेटेर तयार पारिएका विभिन्न खबर सामग्री। कार्यक्रम गाउँघरको आवाजबाट अब भने बिदा लिनुपर्ने बेला भएको छ। यतिन्जेलसम्म कार्यक्रम सुनिसकेपछि तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो, सुझाव सल्लाह र प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 078-50-14-05 कार्य समयभित्र सम्पर्क गर्न सक्नुहुनेछ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद। अर्को हप्ता कार्यक्रममा उपस्थित हुने नै छौँ। प्राविधिक मित्र नवीन सुवेदीलाई धन्यवाद। श्रीधर उपाध्याय बिदा हुन्छु। नमस्कार।